نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي محسن انسانیت اس میں سے متنی دور میں سے ہم پڑھیں گے مفسدانہ پروپیگنڈے کا محاذ ہمارا چیپٹر نمبر 4 چل رہا ہے کہ نبی صلی اللہ علیہ وسلم کو مدینہ میں آنے کے بعد جو چیلنجز پیش ہوئے کہ آپ نے مکہ سے ہجرت کرنے کے بعد مدینہ آ کر کیا طریقہ کار اختیار کیا کہ اتنے تھوڑے سے عرصے میں اتنا کچھ ہوا اور اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کے ذریعے سے وہاں بہت بڑا دین کا کام لیا. تو جو مخالفتیں تھیں جو رکاوٹیں تھیں ان کو کیسے ڈیل کیا, یہاں آپ کے اپنے اور میرے فائدے کے لیے یہ بات دہرا لیتے ہیں کہ جب بھی کبھی دین کہیں بھی کسی سوسائٹی کسی معاشرے میں آئے گا تو وقت سے پہلے یعنی اس سے پہلے کہ جو لوگ دین کے نام پر اپنے طور طریقے بنا رہے ہوتے ہیں وہ پریشان ہو جاتے ہیں اور ان کو لگتا ہے کہ ہم نے ایک طریقہ کار جو بچپن سے سنا تھا کیا وہ غلط تھا. اور ویسے بھی یاد رکھیے کہ اللہ کے نبیوں کے ذریعے سے جو دین آتا ہے نا وہ سچائی پہ بنیاد رکھتا ہے, اس میں کسی ایک کی طرف انکلینیشن نہیں ہوتا. تو لوگ اس کے اوپر پھر ریئیکشن شو کرتے ہیں. جیسے اگر آج آپ دیکھیے کہ آپ کسی کو نبی صلی اللہ علیہ وسلم کے طریقے پہ چلنے کی دعوت دیں تو وہ لوگ مائنڈ کریں گے, وہ کہیں گے کیا مطلب ہے ہم اللہ کے نبی کے طریقوں پہ نہیں چلتے. لیکن نبی صلی اللہ علیہ وسلم کے طریقوں پہ چلنا عموماً ہم نے نماز روزے اور چند ریچولس کو کہا ہے, لیکن اگر آپ سیرت میں سے نبی صلی اللہ علیہ وسلم کا کردار سمجھ رہے ہیں تو مجھے لگتا ہے کہ آج تو بڑے بڑے دین کے لیڈرز بھی بعض دفعہ وہ حکمت عملی نہیں اختیار کر پاتے جو کہ اللہ کے نبی کی تھی. تو وہاں تو ایک بڑا اسٹرانگ محاذ تھا آپ کے خلاف, یہود نے کئی سالوں سے مدینہ شہر میں اپنے پاؤں جمائے ہوئے تھے, عربوں کے پاس تو کوئی دین تھا نہیں, تو انہوں نے اپنے آپ کو ایک اہل کتاب کے طور پہ جو پیش کیا. اب نبی صلی اللہ علیہ وسلم کی دعوت جب آئی تو ان کے طور طریقوں سے مخالفت میں کچھ چیزیں آئیں, تو انہوں نے سوچا کہ ہم کیوں نہ اللہ کے نبی ہی کا راستہ روک لیں تاکہ ادھر اللہ کے نبی اپنے پاؤں نہ جما سکیں. تو اب اسی میں ہم پڑھیں گے کہ کچھ ایسے پروپیگنڈے تھے جس کے نتیجے میں فساد پھیلا اور کس طریقے سے نبی صلی اللہ علیہ وسلم کو مشکلات سہنی پڑی. آئیے تھوڑا سا پڑھتے ہیں پیج نمبر, سب بولے 291, مفسدانہ پروپیگنڈے کا محاذ. جمود پسند, جمود کس کو کہتے ہیں؟ اسٹیگننٹ, کھڑے رہو, جامد, اسٹاپ, یعنی جو لوگ یہ پسند نہیں کرتے نا کہ چینجز آئیں, ہم ترقی کریں, ہم اللہ کے دین کو اس طرح سمجھیں جیسے ہے, بس جو چل رہا ہے اس کو چلنے دو, اس کو جمود پسندی کہتے ہیں. جمود پسند فاسد عناصر جب کسی دعوت اصلاح و تعمیر سے دوچار ہوتے ہیں تو پھر ہمتن ان کے علم برداروں کے پیچھے پڑ جاتے ہیں. علم بردار کون ہوتے ہیں؟ جھنڈا اٹھانے والے. خود تو کچھ نہیں ہوتا اور خدا و خلق کی طرف سے کسی طرح کی ذمہ داریاں تسلیم نہیں ہوتی, اس لیے ساری ذہانتیں اور قوتیں بآسانی منفی مصرف میں لگا دی جاتی ہے. مطلب یہ ہے ساری بات کا کہ جو لوگ نہیں چاہتے کہ تبدیلی آئے تو وہ پھر اپنی ساری قوتیں ریسورسز نیگیٹو پروپیگنڈے میں استعمال کر دیتے ہیں نہ کہ خیر کے اندر. یاد رکھیں کہ صلاحیتیں ان کے پاس بھی ہوتی ہیں. آج اگر کوئی حق پہ نہیں ہے باطل پہ تو کیا ان کے پاس سکلز نہیں ہیں؟ بٹ وہ اس کو غلط چیزوں میں استعمال کرتے ہیں. یہ عناصر غول بن کر اصلاح اور تعمیر کی طرف بلانے والوں کو چاروں طرف سے گھیر لیتے ہیں, دوربینیں اور خوردبینیں لگ جاتی ہیں اور پیمانے اور مستر سنبھال لیے جاتے ہیں, یعنی فٹے لے کر ناپ کے ایک ایک چیز دیکھی جاتی ہے, یہ کیا بولے, یہ کیا نہیں ہوا, ہر آن بات بات کا تجزیہ ہوتا ہے, ایک ایک واقعے کا گہرا جائزہ لیا جاتا ہے, ہر ہر معاملے میں چیر پھاڑ ہوتی ہے, کوئی ٹیڑھ ادھر سے نکالی جاتی ہے, کوئی کجی ادھر سے تلاش کی جاتی ہے, پھر ڈنڈورا پیٹ پیٹ کر اعلان کیا جاتا ہے کہ لوگوں دیکھو یہ گمراہی ہے, یہ فساد ہے, یہ کفر ہے, یہ اسلام دشمنی ہے, یہ بزرگوں کی توہین ہے, یہ اکابر یعنی بڑوں پر تنقید ہے. چنانچہ اندھی مخالفت کے نشے میں بہک کر جب کسی بھلے آدمی اور اس کے مفید انسانیت کام کو نقصان پہنچانا مطلوب ہوتا ہے تو پھر ایک طرف ہر بھلی سے بھلی بات کے اندر سے کیڑے نکال کر دکھائے جاتے ہیں اور دوسری طرف اس کام کے کرنے والوں سے ذرا بھی صحب یعنی غلطی ہو جائے تو بات کا بتنگڑ بنا کر رائے عام کا طوفان اٹھا دیا جاتا ہے. سب سے زیادہ زری یعنی سنہری مواقع تخریبی عناصر کے لیے وہ ہوتے ہیں جب کوئی بات یا کوئی واقعہ عام لوگوں کے غلط توہمات اور ان کے اعتقادات اور مسلمہ رسمیات کے خلاف ہو جائے, خواہ وہ بجائے خود کتنا ہی برحق اور اقرب الصواب کیوں نہ ہو. یہ سارے مشکل لفظ تھے, ان سب کو آسان کر دیتی ہوں کہ जब भी किसी सोसाइटी में हक की दावत आती है तो लोग उसको गुमराही का नाम देंगे, बुज़ुर्गों की तौहीन को, बड़ों के ऊपर तनकीद करते हैं। यकीन करें, आज आपका तो इस बात से वास्ता पड़ा कि नहीं पड़ा, मैंने इस चीज़ को बहुत करीब से देखा है। जहाँ हक दावत जाएगी, दूसरे लोग आपके खिलाफ मुखालफतों की बात करेंगे, ये ख़राब लोग हैं, ये बुज़ुर्गों पे तनकीद करते हैं, हम जो करते थे क्या गलत था, ये थे। कुरान और सुन्नत एक पलड़े में डाल दें और वक्त और मुआशरे का रिवाज और दीन अलग डाल के आप ज़रा उसको करके देखें। जैसे आज तफसीर की क्लास में हम बात कर रहे थे कि जो कुछ आजकल हम पढ़ रहे हैं सूरत निसा में, अब ये सारा कुछ सुनने और सुनाने की ज़रूरत है कि नहीं, इस पे अमल की ज़रूरत है ना। लेकिन आप अपने ज़रा से 20, 25, 30 साल के पीछे वाले एक्सपीरियंस को देखें, अमूमन आप जिस शहरों में रहते हैं, जिन मुल्कों में, वहाँ लोग क्या करते हैं? कुरान खानी और मिलाद ख़त्म। और अभी मुझे एक मैसेज किसी ने भेजा, खलका दरूद है, कोई वहाँ जाएँ और ये करें वो करें। आप मुझे बताएं कि ना उसमें तर्जमा है, ना तजवीद है, ना तफसीर है। तो जब आप उस बात की बात करेंगे ना, तो वो आपको कहेंगे ये जी ये मिलादों का इनकार करते हैं, ये कुरान खानियों का ऐलान करते हैं, हालांकि ऐसा कुछ नहीं है। लोगों को हक सुनना हमेशा मुश्किल लगता है, तो जो लोग पहले से उस काम में लगे होते हैं ना, वो प्रोपेगंडे करते हैं। और हर मुल्क, हर स्टेशन में मैं जब जाती हूँ ना, लोग ये कहानियाँ सुनाते हैं, उस मस्जिद वालों ने उस मस्जिद वालों के खिलाफ बात की, उसके खिलाफ, उसके खिलाफ। यानी ये दीन के नाम पे लोग मुख्तलिफ फ़िरकों में जो बटे होते हैं ना, वो ये काम करते हैं। अभी चंद दिन पहले मुझे किसी ने एक वीडियो भेजी, हर तरफ निकाह हो रहे हैं। मैंने कहा ये पता नहीं क्या वीडियो है। तो उसका खुलासा क्या था कि इंडिया के एक गांव में एक शख्स फौत हुआ, वो खुद को बरेलवी कहता था। इत्तफाक देखिए क्या वजह हुई, क्या हालात होंगे हमें नहीं पता। उसकी नमाज जनाजा किसी देवबंदी आलिम ने पढ़ा दी। जब देवबंदी आलिम के पीछे लोगों ने नमाज पढ़ी, तो कुछ लोगों के जहन में सवाल आया कि मरने वाला तो बरेलवी था, तो पता नहीं उसकी नमाज जनाजा हुई है कि नहीं। किसी बरेलवी आलिम के पास गए और उनसे ये सारा मसला बयान किया कि क्या उसकी नमाज जनाजा हुई है नहीं। उन्होंने जो कहा वो सुनने के काबिल है कि नमाज जनाजा जो उसकी हुई है उसको तो पीछे कर दो। जिन्होंने इस देवबंदी आलिम के पीछे नमाज जनाजा पढ़ ली है, वो सारे इस्लाम से निकल गए। क्यों निकल गए? उसका जवाब उन्होंने दिया हुआ वीडियो में। वो खुद बोल रहे हैं कि देखे ना, एक काफिर अकीदा रखने वाले के पीछे नमाज पढ़ ली है तो उनका अपना ईमान कैसे बाकी रहा? जब ईमान खत्म हो गया तो फिर इसका मतलब यह है कि उनके निकाह टूट गए। पूरे गांव में भूचाल आ गया उस बात पे। और उन्हीं मौलवी साहब ने अब इलाज बताया कि अब इन सब को दोबारा बिठा के मौलवी साहब के साथ कलमे पढ़वाओ, इस्लाम कबूल करें, और उसके बाद सब के उनकी बीवियों से निकाह दोबारा करें। और उसमें लिखा था कि इस बात के बाद से सैकड़ों लोगों के निकाह उस गांव में दोबारा पढ़ाए जा चुके हैं, लाइनें लगी हुई हैं निकाह पढ़ने पढ़ाने वालों की। आप मुझे बताइए क्या ये दीन है? तो वो भी काफिर, वो भी काफिर, ये भी काफिर, वो भी काफिर, और सारे गलत हैं। एक को गलत को कहने वाला दूसरे को गलत कह रहा है, वो उनको गलत कहेगा, तीसरा उनको गलत कहेगा। तो हर दौर में हक दावत, याद रखिए, हर फैसले का इलाज है। ना किसी नाम से, ना फिरके, ना मसलक, ना किसी जमात से आप उलझें। आप ये देखें नबी सल्लम और सहाबा कराम ने क्या किया था। तो ये जब मदीना में आप आए, आपकी दावत क्या थी? सीधी सी बात थी, कुल ला इलाहा इल्लल्लाह तुफ्लिहून। वक्त का नबी आपके बीच में मौजूद है, आप उसकी बात मान लें। लेकिन मदीना में यहूद ने मिल मिल के लोगों के साथ ये मैसेज दे दिए कि ये मोहम्मद तो बुजुर्गों की तोहीन कर रहे हैं, ये तो तुम्हारे तौर तरीकों को भला कर रहे हैं, और रस्म और रिवाज इनको अच्छे नहीं लगते, और जरा सी बात निकल आए ना तो बतंगड़। ऐसे लोग हमेशा आड़ में होते हैं, कोई बात इनकी निकले पकड़ लो, और वो पकड़ के फिर उसको क्या बनाते हैं कि चाहे वो बात सच हो लेकिन उसको खराब कहते हैं। ये जाहिर है कि इस्लाही, तामीरी और इनकलाबी तहरीकों को अवाम के बहुत सारे मुसलमात के बुतों को तोड़ना होगा। याद रखिए, लोगों के जहनों के बुत तोड़ने ज्यादा मुश्किल है जाहरी बुतों को तोड़ने से। अल्लाह के नबी ने 13 साल में मक्का में लोगों के जहनों से बुत तोड़े थे, तभी तो फिर मदीना से 8 साल के बाद जब फतह मक्का के मौके पर वाकई फातह मक्का बनकर गए, तो फिर असली बुत भी तोड़ दिए। आज के दौर में हमारा भी यही काम है, अपने लिए भी, अपने घर वालों के लिए भी, अपने खानदान, अपनी दोस्तों के लिए, कि उनके जहनों के बुत तोड़ें, उनके जहनों से इस्लाम के बारे में जो बुग़्ज़ है उसको निकालें, और इस गैर इस्लाम से जो मरूबियत है, जो इम्प्रेस हैं ये नॉन मुस्लिम कल्चर से, उसको निकाल दें। एक वक्त आएगा इंशाल्लाह बाहर की चीज़ें भी ख़त्म हो जाएंगी। यही सारा खुलासा है। اسی لیے مخالفانہ پروپیگنڈے کے لیے نت نئے موضوعات پیدا ہوتے رہتے ہیں. یہی صورت حال حضور صلی اللہ علیہ وسلم اور آپ کے ساتھیوں کو یہود کی طرف سے درپیش تھی. صبح و شام ایک نہ ایک واویلا مچتا رہتا اور ایک نہ ایک اشتہار بازی ہوتی رہتی. یہ بالکل ایسے جیسے آج بھی کوئی ایک کسی کے خلاف, کوئی دوسرا اس کے خلاف بات کرتا ہی رہتا ہے. تو ساری بات کا خلاصہ کہ اس چھوٹے سے ٹاپک کا کہ ہمیں ہمیشہ حق کا ساتھ دینا ہے. اور آپ دیکھیے حق کیا ہے, یہ کون بتائے گا؟ آپ جس کے پاس جائیں گے وہ کہے گا میں حق پہ ہوں, باقی سارے غلط. تو بھی یہ بھی وہ بھی, جیسے دو لوگوں کی بات سنائی تھی میں نے کہیں کہ ایک ہی مسلک کے بزرگ تھے دو, تو بیٹھے باتیں کر رہے تھے ایسے ہی, فلاں وہ جنت میں جائے گا؟ کہا نہیں نہیں وہ نہیں جائے گا کیونکہ وہ بریلوی ہے. وہ جائے گا؟ وہ کیسے جا سکتا ہے, وہ تو دیوبندی ہے. وہ جائے گا؟ کہا نہیں نہیں وہ تو جا ہی نہیں سکتا, وہ تو وہابی ہے. اور وہ نہیں جا, سب کی باتیں کر کے کہہ گئے رہ گیا تو اور میں. ویسے ہمارا عقیدہ تو ٹھیک ہے لیکن تیرے دل میں کھوٹ مجھے دکھتا ہے, مجھے نہیں لگتا تو بھی جائے گا. مطلب یہ کہ بس میں نہیں جانا ہے. تو اللہ تعالیٰ ایسے دین سے بچائے, دلوں کو کھول کے, دلوں کو بڑا کر کے, سچ کو اندر آنے دیں. اللہم آرین الحق کا حقم ورزقنا اتباہ وارین الباطل باطلا ورزقنا اجتنابہ. اللہ حق کو حق کر کے دکھائے اور باطل کو باطل کرے, اور حق کو اپنانے کی اور باطل سے رکنے کی ہمیں توفیق عطا فرمائے. اتنا ہی کافی آج کے لیے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. السلام علیکم.